नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हामीले निम्ताएका छौँ डाक्टर अभि सुवेदी। डाक्टर अभि सुवेदीलाई एक कुशल प्राध्यापक, चिन्तक, समालोचक, स्तम्भकार, नाट्यकार तथा कविका रूपमा पनि चिन्न सकिन्छ। यस्ता बहुमुखी प्रतिभासँग आफ्नो नेपाल बसाएको क्रममा सह प्राध्यापक हरि घिमिरेले खसखस .com का लागि गर्नुभएको कुराकानी प्रस्तुत गर्दैछौँ। तर दुःखका साथ के पनि भन्न बाध्य भएका छौँ भने रेकर्डरमा आएको अघोषित गडबडीले गर्दा कुराकानीको औपचारिक अन्त्य हुन पाएको छैन। तर जे जति रेकर्ड भएका छन् ती सबै श्रवणयोग्य, शिक्षामूलक र अभिप्रेरणादायक छन् भन्ने हामीलाई लागेकोले सो कुराकानी प्रस्तुत गर्ने दृष्टता हामीले गरेका छौँ र अपुरो रहेको यात्राको यस खण्डलाई हामी सकेसम्म चाँडो पुरा गर्नेछौँ। त आउनुहोस् सुनौ डाक्टर अभि सुवेदी।
नमस्कार, आज म मनमा लागेका खसखसहरू मेट्ने क्रममा डाक्टर अभि सुवेदीको घरमा आइपुगेको छु। डाक्टर अभि सुवेदी एकजना प्राध्यापक, कुशल चिन्तक, विशिष्ट विद्वान, समालोचक र कवि मात्र होइन, धेरै धेरै व्यक्तित्वहरू बोकेको व्यक्ति हुनुहुन्छ। उहाँका बारेमा खासै परिचय दिइरहनु पर्ने आवश्यकता त छैन, तर पनि मैले साप्ताहिकबाट नरेन्द्र पौले भन्ने व्यक्तिले लेख्नुभएको एउटा अभिव्यक्ति यहाँ उद्धरण गर्दछु, जसमा डाक्टर सुवेदीले भन्नु भएको छ, कोमल मन बोक्न गाह्रो हुँदो रहेछ, त्यसलाई बिसाउनु चौतारी खोजिन्छ, जीवन त्यो चौतारी नभेटिँदा पटक पटक गाह्रो भएको छ मलाई, त्यही भएर म कवि बने, गुम्सिएका भावना कवितामा पोख्न थाले, जब म केही लेख्न बस्छु मनमा मुरलीको मिठो धुन गुन्जिए झैँ लाग्छ, कहिल्यै नसोचेका वाक्य र बिम्बहरू निस्कन्छन्, यी वाक्य र बिम्ब अर्कै बनिदिन्छन्, मेरा निम्ति नौलो र पढौँ पढौँ लाग्ने, रमाइलो असुरक्षित भएका बेला कसैलाई प्रेम गरिन्छ, म एक्लै छु कि आफ्नो परिवारका सदस्य बाहेक अरूले माया नगर्ने हुन् कि भन्ने सोच उब्जिन्छ, तब कसैलाई खोजिन्छ, कलेजका दिनहरूमा प्रेम गर्ने अवसर मलाई जुरेन, स्नातकता पुरा गर्दासम्म निकै सङ्घर्ष झेल्नु पर्यो, आफ्नो राजनीतिक पृष्ठभूमिमा हुर्किएको व्यक्ति पछि म राजनीतिमै होमिए, धारानमा पढ्दा केटीहरू केटा जस्ता थिए, ठाडो स्वभावका, उनीहरूसँग के प्रेम गरौँ, विराटनगरमा पढ्दा एक युवती थिइन्, हामी दुवैले एकअर्कालाई मन पराउँथ्यौँ, सँगै हिँड्दा मुटु धक्किन्थ्यो तर मनका कुरा भन्न सकिँदैनथ्यो, एक दिन पिकनिक जाँदा उनले उनकै बारेमा लेखिएको एउटा कविता देखाएँ, राम्रो छ भने त्यो उनकै लागि लेखेको थिएँ, मैले महेन्द्र मुरुङ क्याम्पस विराटनगरबाट अङ्ग्रेजी र नेपाली साहित्यमा आइए तहको पढाइ पुरा गरेँ, स्नातक तहको अध्ययन गर्न धारान पुगेँ, धारानमा स्नातक पढ्दा पाँचजना विद्यार्थीहरूलाई कलेजले निकाल्यो, हामीले विद्यार्थी सङ्घर्ष समिति खोलेर त्यसको प्रतिकार गऱ्यौँ, म भाषण गर्थेँ, पुलिसले हाम्रो खोजी गर्न थाल्यो, सैनिकहरूले कुटे, रक्ताम्य बनाए, धरानबाट भागेर छपराको चारकोसे झाडी पार गरेर भारतको वीरपुर पुग्दासम्म निकै कष्ट झेल्नु पर्यो, रातभर दौडिएर ज्यान जोगाइयो, हाम्रो खोजीमा हिँडेका पुलिस भेटे, पुलिसले भेटे, त्यही बेला सिधै योजना थियो तर भाग्यले बाँचियो, बिस्तारै मैले बुझ्न थालेँ, मैले केही अर्थका लागि राजनीति गरेको रहेछु, राजनीति नै मेरो अन्तिम लक्ष्य होइन रहेछ, म त कवि, लेखक, साहित्यकार रहेछु, पढ्ने लेख्ने तिर्खा भएको मानिस रहेछु, म बिपी कोइरालाबाट निकै प्रभावित छु, विशेष गरेर उहाँका साहित्यिक व्यक्तित्वले छोएको छ, विराटनगरको आदर्श पुस्तकालयमा बिपीले पढ्नुभएका पुस्तकहरू छन्, तीमध्ये धेरैजसो पुस्तक मैले पढेको छु, एकजना वृद्ध पनि त्यहाँ आइरहनुहुन्थ्यो, उहाँबाट बिपीका सम्बन्धमा धेरै कुरा जान्न पाएँ, कहिले कहीँ बाबु कति पढेको जाउँ चिया खाना भन्नुहुन्थ्यो, पछि थाहा पाएँ स्वर्गीय भूतपूर्व प्रधानमन्त्री मनमोहन अधिकारीका बुवा रामचन्द्र अधिकारी हुनुहुँदो रहेछ, उहाँ विराटनगरमा हिन्दी चलचित्र खुब हेरेँ, काश्मीर की कली, आरजू र देवानन्दका चलचित्र हेरियो, नाटक खेलेँ, फ्रान्सेली, अस्तित्ववाद, शास्त्र र कामका पुस्तक छिचुलियो, पुस्तक प्रतिको प्रेम स्कुल पढ्दादेखि नै पलाएको हो, जति बेला म सिम्ब वाहिनी सुमा छ कक्षामा पढ्दै थिएँ, दक्षिण भारतबाट अङ्ग्रेजी पढाउने केही पादरी आएका थिए, उनीहरूले नै मलाई अङ्ग्रेजी भाषा र साहित्यप्रति मोह जगाइदिए, म उनीहरूको प्रिय विद्यार्थी थिएँ, प्रसिद्ध लेखकहरू दोस्तोभस्की, चार्ल्स डिकेन्स, म पासा लगायत अङ्ग्रेजी साहित्यका अन्य पुस्तकहरू मलाई पढ्न दिन्थे, स्कुल सकेपछि गोठाला जाँदा बोकेर लान्थे, मैले भैँसीमाथि चढेर ती पुस्तकहरू पढेको छु। म्याङलुङका जङ्गलमा जब ऐसेलु र काफल पाक्थे म पागल हुन्थेँ, साथीहरूसँग भागेर जान्थेँ, तर पनि आमा कहिल्यै रिसाउनु भएन, उल्टै स्नेह दर्शन हुन्थ्यो किनभने मैले आमालाई कहिल्यै निराश भएनैन। सधैँ पहिलो भए मेरो पहिलो गुरु पनि जन्मदिने आमा नै हुनुहुन्थ्यो। अब कासपछिको जीवनमा निकै व्यस्त छु, देश विदेश घुम्ने, सेमिनारमा भाग लिने काम गरिरहेको छु। मेरो युवाकाल र बेलायतको एडिन बरामा बिताएका रमाइला क्षणहरूको झगडको आउँछ, कहिले भोकै बसेको, कहिले रोएको त कहिले सिर्जनात्मक फोन गरेको सम्झना आउँछ। कलेज प्रतीक ती युवतीलाई यो कविता तिम्रै लागि लेखेको भन्न मन लाग्छ, तर समय धेरै पर पुगिसकेको छ, म ती दिनहरू कहिले नफर्किने गरी ती दिनहरू अर्को जीवनमा फर्किएलान्। यो थियो डाक्टर अभिसुवेदीको अभिव्यक्ति। प्राध्यापक अभिसुवेदीजीको घरमा म बसेर उहाँलाई केही उहाँका बारेमा केही बुझ्ने प्रयास गरेको छु। धन्यवाद। डाक्टर अभिसुवेदीजीको घरमा हामी छलफल गरिरहेका छौँ, उहाँका बारेमा सुनिहालियो, उहाँको जीवनका विगतका महत्त्वपूर्ण पक्षहरू सायद यसबाटै उद्घाटन हुन्छन्। र आजभोलि उहाँ नाटकको क्षेत्रमा विशेष गरेर ज्यादै सक्रिय भएर लाग्नु भएको छ, रङ्गकर्मीको हैसियतले प्रोत्साहन दिइरहनु भएको छ, सबैलाई हुटुटी लगाइरहनु भएको छ, गुरुकुल जस्ता संस्थाहरूमा सक्रिय हुनुहुन्छ, नयाँ पुस्ताहरूलाई प्रेरणाको स्रोत बन्नुभएको छ। र मैले उहाँलाई अमेरिकाबाट सञ्चालित अनलाइन संस्करण खसखस.com का लागि केही प्रश्नहरू सोधेको छु। र मेरो पहिलो प्रश्न हो, आजको नाटकको प्रवृत्ति कसरी हिँडेको छ, कसरी चलेको छ? डाक्टर साहब, मेरो प्रश्न यो पहिलो,
आजको नाटकको सबैभन्दा ठुलो प्रवृत्ति चाहिँ के भने, रङ्गमञ्चमा प्रस्तुत गर्ने किसिमको नाटक लेखिन थाल्छ अहिले नै। अब पहिला पहिला पढ्नको लागि मात्रै पनि लेखिएका नाटकहरू छन्, अहिलेका नाटकको प्रवृत्ति चाहिँ के भने मञ्चको लागि लेखिने हो। त्यसो त समाजीले जति लेख्नुभयो नाटक भल्किने समयले मञ्चको लागि नै लेख्नुभयो भनौँ न। मुकुन्द इन्दिरा सबै पहिलोपटक उहाँले चाहिँ नै एउटा मञ्चन गर्नुभयो, अरू अमर सिंह नाटक जस्तो त्यस्ता त्यस्ता नाटकहरू पनि उहाँले मञ्चन गराउनु भयो। त्यो यसो हेर्दाखेरि धेरै नाटकहरू नेपालीका मञ्चनको लागि नै लेखिएको पनि देखियो, तर पनि पठन पाठनको दृष्टिकोणले मञ्चनलाई त्यति महत्त्व दिइँदैन थियो। अब अहिले लेखेका नाटकहरूमा मञ्चनको दृष्टिकोण छ, लेखेपछि त्यसलाई मञ्चन मञ्चित हुनुपर्छ त्यो भन्ने किसिमले लेखेको छ। जस्तै मैले त त्यसरी नै लेखेको छु, त्यही सन्दर्भबाट मात्रै लेखेको छु नाटक, अरूले पनि त्यसै गरी लेखेको देखेको छु। अहिलेको प्रवृत्तिमा त्यो देखियो, अनि अलिकति पाठक के अरे दर्शकमुखी पनि नाटक भए, दर्शकलाई देखाउनुपर्छ, सडकमा होस् कि माथि एउटा निर्मित रङ्गमञ्चमा होस् कि, यो नाटक त्यसरी देखाउनुपर्छ भन्ने धारणा रह्यो।
पछि पाठ्यमा समूहको जमानामा लेखिएका नाटकहरू अथवा त्यस बेलाका नाटकहरू अहिलेको नाटकमा के फरक त, मञ्चनको दृष्टिकोणले मात्रै फरक कि पाठक र दर्शकको दृष्टिकोणले मात्रै फरक हो?
मैले धेरै किसिमले फरक भयो, हुन त अब बाँकी समूहको र अहिलेको पछिल्लो समयमा लेखेका थुप्रै नाटकहरूको बिचमा ठुलो अन्तर चाहिँ खिच्न पनि सकिँदैन होइन। तर के छ भनेदेखि समूहको बेलाको नाटकको जुन लेखन थियो त्यो चाहिँ नि उहाँले चाहिँ नि पारसी थिएटर थियो, पहिला कम्पाउन्डभित्र नाटक गर्थे, राणाहरूको घरभित्र मञ्च थियो होइन, त्यसलाई फोरेर पर्खाल तोडेर बाहिर निकाल्नु भएको हो समझीले। त्यसो हुँदाखेरि के छ भने उहाँले पहिलो कुरा के गर्नु भने दर्शकको लागि नै लेख्नु भन्नु, जुन नेपाली प्रयोग गर्नु भने काव्यिक एकदम किसिमले सरल ढङ्गले जुन नेपाली नेपाली लेख्नुभयो त्यो दर्शकको लागि नै गर्नुभएको थियो। तर अहिले र उहाँको समयको चाहिँ मञ्चको चाहिँ विषय वस्तु फरक भयो, अलिकति राजनीतिक कुरा, अलिकति समसामयिक कुराहरू पछिल्लो नाटकहरूमा भए, प्रतीकात्मक ढङ्गले होस् कि अथवा सोझै होस् कि, पछिल्लो समयका नाटकहरूमा अलिकति सामाजिक अलिकति राजनीतिक परिवेशहरूको पनि बढी चित्रण हुन थाल्यो कि, समाजको पालामा चाहिँ व्यक्ति व्यक्तिको सम्बन्धका कुरा, अनि त्यसमा चाहिँ नि मान्छेको भावना उच्छ्वास यो छन् यिनीहरू बढी, अनि मिथकहरू त्यसरी प्रयोग भएका छन्।
अनि अहिले नयाँ पुस्ता र पुराना पुस्ताका बिचमा जुन नाटक लेख्ने प्रवृत्ति छ, त्यो प्रवृत्तिमा अब राम्रो अहिले विकास भएको हो कि, समस्यामै गति अनुसार फरक हुँदै गएको हो कि, स्तरीयता बढेको हो कि, अहिले कस्तो स्थिति छ नाटकको चाहिँ?
अब नाटकको हिसाबले भने अब हामी आफै नाटक लेख्ने भएको हुनाले स्तरीयताको कुरा गर्न अप्ठ्यारो, अब तर के गर अहिलेको नाटक लेख्नेहरूले चाहिँ भनौँ न अब नाटकका विभिन्न किसिमका प्रकारहरूसँग पनि परिचित भए, विश्वमा कस्तो किसिमको नाटकहरू प्रस्तुत हुन्छन् त्योसँग पनि परिचित भए, अनि नाटक खेल्नेहरूमा केटाकेटीहरूमा चाहिँ जुन नाटक कलाकारहरूमा पनि व्यापकता पनि अलिकति बढी, अनि रङ्गमञ्च खासै थिएन तर आफै रङ्गमञ्च खडा गरे, जस्तै गुरुकुलको कुरा गर्नु भने आफै रङ्गमञ्च बनाए, डाइरेक्टर सुनिल पोखरेल जस्ता निर्देशकहरू अनुप बराल जस्तो भनौँ न अशेष मल्ल र सुनिल पोखरेलको त्यो स्थापना गर्दाखेरि उसले त्यति धेरै चाहिँ कलाकारहरूलाई तालिम गर्यो र आफ्नो प्रस्तुत गर्यो, स्वदेशी विदेशी नाटकहरू गर्यो नि त, बाहिर लिएर पनि गयो नाटकहरू, त्यसो भएको हुनाले त्यो कारणले गर्दाखेरि पछिल्लो नाटकहरू चाहिँ अलिकति बाहिरी नाटकहरूको नजिक पनि देखियो, अलिकति नाटकका टेक्निकहरू जुन हुन्छन्, मञ्चका टेक्निकहरू हुन्छन्, पात्रहरूले बोल्ने कुन अवस्थामा बोल्छन्, कसरी राख्ने हो, यो परिवर्तन भयो क्या
डाक्टर साहब। एउटा कुरा, यो पुराना लेखकहरूलाई त्यो वास्तवलाई, तर नयाँ पुस्ताले पुरानो मार्ग पनि छोडेका छैन भन्ने एउटा गुनासो छ, सही हो त, पुरानालाई वास्ता पनि छैन न केही छ, र नयाँले त्यो बाटो छोड्न पनि सकेन, फेरि नयाँ क्रान्ति गरेर त्यसबाट मुक्त भएर नयाँ केही दिन पनि सकेन, यो गुनासो छ। हुन त गुरुकुलहरूले जुन सम्मान गरेर गोपाल प्रसाद रिमाल बालकृष्ण छ जस्ता प्रतिभाको सम्मान गर्दै अगाडि बढेको त देखिन्छ, तर जुन अहिले आइरहेको एउटा लहर, त्यो लहरमा यस्तो प्रवृत्ति देखा परेको हो यहाँको
नाटकमै, त त्यस्तो प्रवृत्ति खासै देखा परेको होइन है, असम्मान भन्ने कुरा छैन, जस्तै गुरुकुल पहिला बनाउँदाखेरि सुनिलले बालकृष्णसम्मको फोटो राखेर नाटक घर भन्ने नाम राख्यो, त्यहाँ एउटा त्यो फोटो जो राखिएको छ त्यो चाहिँ के छ भने एकाडेमीमा एउटा फालेको अमर चित्रकारले बनाएको पेन्टिङ भेटेको थिएँ मैले, त्यो बनाएर मैले हल्ला गरेँ एकाडेमीमा, चमजीको त्यसरी फालेको थियो तल, अनि त्यो लगेर माथि राखेँ, अहिले कहाँ छ मलाई थाहा छैन त्यो, अनि त्यहाँबाट मैले कुमार आले भाइलाई भनेर ऊ गएर खिचेर लिएर आएको फोटो, त्यसो हुँदाखेरि सम्मान छ, साँच्चै भन्यो भनेदेखि पछिल्लो समयमा पहिलाका नाटककारहरूप्रति सम्मान छ, घरहरू बनाइएका छन् उनका नाउँमा चाहिँ स्थापना भएका छन्, नाटक क्षेत्रमा त असम्मान छैन, भगवान सिंह सुवारको समेत हामी चाहिँ अहिले ऊ कुरा भइराखेको छ उनको शताब्दी मनाउनेदेखि लिएर, नाटक क्षेत्रमा त त्यस्तो देखिएन, तर साहित्यमा चाहिँ कस्तो हुन्छ भने एउटा विरोधाभास छ कि, कस्तो विरोधाभास हुन्छ भने साहित्यको एउटा चाहिँ परम्परा ठुलो छ, त्यसका चाहिँ विधाका चान्द्र हुन्छन् होइन, त्यसैबाट साहित्य विकसित भएको हो, पछि लेख्नेले पनि त्यही भङ्ग गरे पनि त्यसैलाई गर्छ, लेखे पनि त्यसैभित्र लेख्छ, अरूमा पनि त्यही हो, अनि जहिले पनि विरोधाभास यहाँ मात्रै होइन कि युरोपको साहित्यमा पनि के देखिन्छ भने विरोधाभास पहिलाकोलाई छोडेको भन्ने हुन्छ, तर फेरि फर्की फर्की त्यसैको जाम्राभित्र लेखिरहेको हुन्छ कि, त्यस कारण यो विरोधाभास हाम्रो मात्रै होइन, अब मलाई लाग्छ नेपालमा त्यति साह्रै पहिलाको लेखकहरूलाई बिर्सिसकेको अवस्था जस्तो लाग्दैन, यसपालि श्रीचन्द्र श्रेष्ठको जो शतवार्षिकी मनाउने युवकहरूको जागर देखियो, कविहरूको लक्ष्मीप्रसाद देवकोटाको मनाउँदा देखियो, त्यति साह्रो छाडेको जस्तो मलाई लाग्दैन, तर के भने समय अर्कै भयो अलिकति भयो, अनि पछि गम्भीर नहुने चाहिँ त्यस्तो प्रवृत्ति चाहिँ बिस्तारै हुन सक्छ, किनभने उत्तर आधुनिक समयमा चाहिँ मानिसहरू व्यापार बजारको कुरा आम चाहिँ सञ्चारको कुरा गर्छन् होइन, त्यस्तो अवस्थामा चाहिँ त्यस्तै चाहिँ नहुन सक्छ, तर चाहिँ नेपालका साहित्यकारले खासै बिर्सिहालेको जस्तो मलाई लाग्दैन।
यो नाटकको क्षेत्रमा चाहिँ नाटकका लागि दर्शकहरू अहिले पहिलेको भन्दा ज्यादा केही ज्यादा आकर्षित भएर आएका हुन्, विशेष गरेर यो लोक साहित्य सम्बन्धी लोक जीवन सम्बन्धी नाटकहरू पश्चिमी पूर्वीय संस्कृति भन्दाखेरि पनि आफ्नो जीवन आफ्नो स्थानीयतामा ज्यादा चाख राखेर अगाडि बढेका हुन् यो नाटकको लागि।
यो दर्शकको कुरा गर्दाखेरि के छ भने जस्तै 2003 हामीले गुरुकुल स्थापना गर्दाखेरि दर्शक 5 पनि नाटक देखायौँ भनेर थिएन, बिस्तारै गर्दै गर्दै त्यहाँ एउटा सिर्जना भयो, विश्वविद्यालयबाट मैले पनि विद्यार्थीहरू थुप्रै लिएर आएँ, अङ्ग्रेजी विभागका आएँ, नेपाली विभागका अलिक कम आएँ, अनि पछि म गएर डिपार्टमेन्टहरूमा गएर हल्ला गर्दै लिएर आएँ, बाहिरका मान्छे यसरी हुँदै 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 तपाईँको हामीले केही 5-6 वर्षमा त 2,00,000 दर्शकले नाटक हेरेछन् हाम्रो रेकर्डमा देख्दाखेरि, अब त्यसो हामीले प्रस्तुत गरेका चाहिँ नाटकहरूमा जस्तै मेरो नाटकहरूबाट सुरु भएको थियो जस्तै अग्निको कथाबाट अनि अरू अरू काम त्यस्तै नाटक समसामयिक नाटक थिए युद्धले गरेका विषयका नाटक थिए कर्णालीदेखिका नाटक लिएर हात देखाएर त्यो अघि भन्नुभयो नि तपाईँले स्थानीयता कर्णालीको मान्छेको जिन्दगी कति कठोर छ भन्ने कुरा नाटकमा पुरा तुइन चढेर हिँडेको देखायो यसो हुँदाखेरि त्यो स्थानीयताको र आफ्नै परिवेशले गर्दाखेरि पनि दर्शक आउन थाले कि त्यो कुरा एकदम सत्य हो तर अहिले दर्शक तर हामीसँग के छ भने एक दिन आएर बुल्डोजरले गुरुकुल उडाइदियो त्यो डाँडै छैन अहिले त्यो त म्यादी डाँडो थियो त्यो म्यादी डाँडो उड्यो अहिले छैन ठाउँ अनि एउटा अशेष मल्ल भाइहरूले सानो एउटा थिएटर बनाउनु भएको छ सानो छ धेरै ठुल्ठुलो नाटक गर्न सकिँदैन तै पनि एउटा छ अहिले यो शिल्पी थिएटर भनेर युवराज घिमिरे भयो अनि यतापट्टि यो राजन कतिवटा यिनीहरूले प्रायः हाङ्राईहरूले गरिरहेका छन् कि आफ्नो आफ्नो सानो सानो थिएटर तर के भन्नु ठुलो स्केलमा थिएटर गर्न सकिँदैन सरकारी थिएटरहरू जो छन् अब जस्तै राष्ट्रिय त्यो नाच गर्छ नि तिनीहरू कसैलाई प्रयोगै छैन त्यो हेर्नुहोस् त भएको त्यहाँ अब त्यो एउटा राजनीतिहरू यस्तोदेखि लिएर त्यो आफ्नो बन्द छ क्या त्यो लिइहाल्नु पऱ्यो भने अत्यन्तै महँगो छ एकाडेमीको थिएटर सक्रिय छैन सकिहाल्यो किसिमले भन्दा भन्दाखेरि मञ्चहरू त तिनै नै हुन् सरकारले खर्च लगानी गरेको अहिले नाट्य एकाडेमी खुल्या छ उहाँहरूको अस्ति ब्रसर देखेँ त्यो ब्रसरमा कुनै खासै केही पनि देखिनँ ऊ योजना पनि केही पनि देखिनँ भन्दाखेरि पब्लिकमा गएर मान्छेले आफै जो नाटकका उयो हलहरू बनाउँदैछन् मञ्चहरू अहिले फेरि सुनिलहरू लागेका छन् फेरि गुरुकुललाई उत्थान गर्नलाई विराटनगर गुरुकुलको घरै बनाएको छ अहिले राम्रो छ अहिले जे जे हुन्छ नि विराटनगर त्यही हलमा हुन्छन् अहिले नाटक अहिले पनि हुँदैछ
व्यक्तिहरूको सक्रियताको सूचना
र यो खास गरी नाटकमै लाग्नेहरूको सक्रियता यो साह्रै महत्त्वपूर्ण कुरा हो कि नाटकमा चाहिँ यसरी गरिएको छ अरू ठाउँ अरू विषयमा यस्तै होला सायद सरकारी जुन एउटा भाषा लागेको कुराहरू लगानी गरेका कुराहरूभित्र त्यतिभित्र भन्दा पनि व्यक्तिगत ढङ्गले जुन संस्थाहरूले गरेका छन् व्यक्तिले गरेका छन् यसलाई अहिले अङ्ग्रेजीमा भन्दाखेरि सेलुलर इनर्जी भन्छ के तपाईँले भन्नु स्थानीय शक्ति भन्छ के त्यो सेलुलर आफ्नो सेल सेलभित्रको एनर्जी हो मलाई चाहिँ खुब अर्जुन अपादुराई भन्नेले भनेको कुरा खुब मनपर्छ क्या सेलुलर इनर्जी अब त्यसरी इनर्जीले काम गर्छ ठाउँ 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 ठाउँको आफ्नै एनर्जीले काम गर्छ आधुनिकता भनेको सबैजना एउटा भूमण्डलीय मात्रै पनि हुँदैन भन्ने जुन भनेका छन् त्यो किसिमले अहिले काम गरिरहेको छ कि अहिले
साह्रै राम्रो साह्रै राम्रो र यो प्रश्नमा पनि निक्लिहाल्नु डर छ यो एकाडेमी सांस्कृतिक संस्थान जस्ता आधिकारिक संस्थाहरू जसले बजेट थुप्रो लिएर आएर पनि साहित्यका क्षेत्रमा केही गर्न सकेको छैन तर व्यक्ति व्यक्तिहरूले तपाईँहरू जस्ता सक्रिय व्यक्तित्वहरूले जुन योगदान दिइरहनु भएको छ त्यो निश्चय प्रशंसनीय छ तर अझै पनि मेरो भनाइ के भन्दाखेरि यिनीहरूले गर्नुपर्ने जुन काम हो त्यो नगरेको गुनासो त छँदैछ अब अहिले गैर साहित्यिक संस्थाले यत्रो कार्यक्रम गर्यो नेपालमा अस्ति यति विशाल कार्यक्रम गर्यो एकाडेमी हेरेको हेरेको भयो उनीहरूको लागि त वास्तवमा लाज लाग्नुपर्ने साहित्यिक संस्थाले हेरेको हेरे गर्यो भने यसको बारे यसले गरेको जुन साहित्य सम्बन्धी क्रियाकलापहरू छन् त त्यो जनता असन्तुष्टि छँदैछ जनतामा तर वास्तवमा के यो गैर राजनीतिक गैर साहित्यिक व्यक्तित्वहरूको जमघट चाहिँ गर्दा नै हो त
एकाडेमीहरूभित्र गैर साहित्य भनेको
यसो हेर्दा सांस्कृतिक संस्थान
अहिले सांस्कृतिक संस्थानहरूमा त खास सांस्कृतिक विषयका मान्छेहरू छैनन् त्यो अब यसो हेर्दा काम गराएको हिसाबले हेर्दाखेरि त्यस्तो देखिएन अघि मैले कसैलाई म चाहिँ कस्तो भने मान्छेलाई सिधै चोट लाउने कुरा कहिले पनि गर्न चाहन्न तर पनि यथार्थ भने यथार्थ त्यस्तो देखिएन अनि अब एकाडेमीहरूमा जो भन्दाखेरि भएकै मान्छे हुन् काम गरेकै मान्छे गएका छन् धेरै जसो यसो हेर्नु हो भनेदेखि राजनीतिक नियुक्ति अन्तर्गत अब कुनै पार्टीको नजिकको साहित्यकार साहित्यकार त साहित्यकार कुनै पार्टी नजिकको होला अब यसो नियुक्ति लिनलाई पनि कोही पार्टीको नजिक हुनुपर्ने बाध्यताहरू अहिले भएका छन् त्यस्तो त्यस्तो छ साहित्यकार नभए होइन तर के छ भने यो दुईवटा कुराले साहित्यकार कमजोर हुन्छ एउटा म कसैको भइदिएँ भनेर उसले जब जब लेभल आफूलाई बिला लाउँछ भने त्यो कमजोर हुन्छ अर्को चाहिँ के भनेदेखि काम गरेन र गफ धेरै भयो भने त्यो कमजोर हुन्छ त उनीहरूले काम गर्न नसक्ने चाहिँ के रहेछ भन्दाखेरि केही कुरा आइसक्यो कि अब त्यहाँ एकाउन्टेन्ट हुन्छ पैसा कति छ भन्ने हुन्छ बजेट हुन्छ अनि त्यो बजेट पनि विभिन्न थरीका मान्छे विभिन्न पार्टीका मान्छे छन् तिनको आफ्नो आफ्नो योजना हुन्छ साथीभाइलाई योजना दिएको हुन्छ ती सबैलाई पुर्याउँदाखेरि पैसा छैन यस किसिमको आर्थिक प्रपञ्च र त्यो मिलाउने कुराले बिग्रेको छ साहित्यकारै हुन् त्यहाँ बस्ने धेरै साहित्यकारै छन् अनि त्यसभित्र चाहिँ त्यो प्रपञ्चले गर्दा के गर्न सक्दैन के अब जस्तै अलिकति काम राम्रो गर्न सक्ने गरिरहेछ भइरहेका मैले भइरहेका अमुनको उहाँको अब गङ्गा प्रसाद उप्रेती उहाँको टिमले राम्रो गरेर देख्छु कि त कहिले कहिले तर अनि मैले भन्छु किन गर्नुहुन्न होइन हो भाइ बजेटै छैन के भन्छन् यसले भनेको त त्यही रहेछ कुरा अब त्यही बजेटभित्र सबैलाई त्यहाँभित्र खुसी पारेर राख्नुपर्ने हुन्छ अन्त कार्यक्रम भन्दा पनि एक किसिमको मान्छे राख्ने र घाँस दिएर एउटा झाँस दिएर राख्ने जस्तो एउटा भाग पुऱ्याएर राख्ने जस्तो अवस्थामा संस्थाहरूको भएपछि के हुन्छ भने कामहरू अलिकति हुन गाह्रो
देशको यो वर्तमान अवस्थाले चाहिँ साहित्यलाई अलिकति गैर साहित्यलाई गैर राजनीतिक व्यक्तित्वहरूको नेतृत्वले गर्दा कतै अराजक स्थितितिर लाने शून्यतातिर धकेल्ने प्रयास त हुँदैन प्रायः सक्रियता व्यक्तिहरूको सक्रियताले नै अगाडि तपाईँहरू छ नि त तपाईँहरू जस्ता व्यक्तित्वले गर्दा
कहिले अनाजकतिर जाँदैन अघि तपाईँले भनिहाल्नुभयो कहिले धेरै समयदेखि हेर्दाखेरि के भएको छ भन्दाखेरि प्रकाशन हेर्नुहोस् केटाहरू फुच्चे केटाहरू कति मेरो विद्यार्थीहरू हुन्छन् प्रकाशन संस्था खोलेका छन् कस्तो राम्रो प्रकाशन संस्था खोलेर कति राम्रो किताब छाप्छन् हिजै मात्रै शारदा शर्माको किताब उपन्यास विमोचन गऱ्यौँ अब यो अब जस्तै अस्ति त्यो बुकवर्म ट्रस्ट गरेर केटाहरूले गरेछन् युवकहरू भन् अजित बराल त्यो भारी भन्ने अरू यिनीहरू युवकहरूले गरेका छन् अब यतापट्टि अब यो मणि भन्ने छ अर्को एकजना साङ्ग्रेला उसका साथीहरूले गरेका छन् बडा राम्रो किसिमले के त्यसो भएको हुनाले अब मलाई चाहिँ निराशावादी छैन एउटै कुरामा चाहिँ के भन्छ नि निराशावादी कतिखेर हुन्छ भने कसैतिर आश गर्यो भनेर भएन भने निराशावादी भन्ने हो अब सरकारी तर्फबाट खासै केही हुँदैन भने आशै नगरेपछि के निराश न आशको कुरा आयो त्यस कारण अहिले चाहिँ नै आम ढङ्गले बाहिर ढङ्गले प्रकाशनहरू भइरहेछन् निराशावादी नै हुने कुरा छैन अर्को कुरो मिडिया अनि पाठक र लेखकको बिचको एउटा द्वैतता एउटा सम्बन्ध संवाद छ त्यो संवादको माथि अस्ति मैले त्यही फेस्टिभलमा मैले एउटा किनोट भाषण गर्दा पनि भनेको थिएँ तेस्रो पार्टी निस्किएछ तेस्रो वर्ग पनि छ त्यसमा पाठक र लेखक अथवा पाठक र लेखकको एउटा जुन सम्बन्ध छ द्वैत त्यसको भन्दा तेस्रो पार्टी निस्किएछ त्यो चाहिँ के हो भने मिडिया भयो बाहिरबाट हेर्ने मान्छे भयो विश्लेषक भयो अन्तर विषयक जुन अध्ययनलाई प्रमोट गर्ने त्यसलाई उत्साहित गर्ने जस्तै राजनीति र साहित्यको पनि सम्बन्ध हुन्छ उसको पनि सम्बन्ध हुन्छ भने अन्तर विषयक जुन अध्ययन गर्ने ती मान्छेहरू भयो तेस्रो एउटा तत्त्व आएको छ कि अहिले त्यसले गर्दा यो तिन थरीले गर्दाखेरि अहिले साहित्य एउटा बडो शक्ति निस्किरहेछ अहिले भन्ने पो लाग्छ मलाई त
सही हो अहिले झन् एउटा फैलावट पनि ज्यादा छ सक्रियता पनि ज्यादा छ अब केही निष्क्रिय स्वर संस्थाहरू भए पनि त्यसले कुनै खासै असर पार्दैन अनि डाक्टर साहब अहिले यो नयाँ अहिले नाटकको क्षेत्रमा के सिर्जनाहरू कस्तो भइरहेको छ रङ्गकर्मीको हिसाबले कस्तो अभियान चल्दैछ
अहिले नाटकको चाहिँ
यहाँको सिर्जना अहिले
मेरो आफू चाहिँ अहिले नाटकै लेख्दैछु अहिले नाटक लेख हामी गर्छौँ भन्ने युवकहरू छन् दुई तिनवटा नाटक साथसाथै लेखिरहेको छु अहिले म एउटा नाटक चाहिँ महाभारतको कथामा आधारित गरेका छु मैले पहिल्यैदेखि लेख्ने इच्छा थियो सुरु गर्दा पनि कहाँबाट गऱ्यो भने द्वारकाबाट चाहिँ नारीहरूलाई हरण गरे सबै कृष्ण पनि मरिसके सबै मरिसके अर्जुन कहाँ आइपुग्छन् नि आउँदाखेरि चाहिँ अर्जुन जब गान्डी उठाउन जान्छन् गान्डी उठ्दैन त्यहाँदेखि सुरु गरेर म चाहिँ यो फिल्डमा अनि भीष्म को प्रसङ्ग पनि आउँदै अनि त्यसरी चाहिँ अहिले हाम्रो देशकाल परिस्थितिभित्र महाभारतबाट बस्दै एउटा नाटक लेख्दैछु अर्को चाहिँ एउटा अहिले सन्दर्भ के छ भने एउटा मान्छे भाइलाई कफी जामा कफी आउँछ भेट हुने के वर्ष अगाडि त्यहाँ केटाले के चिनायो भनेदेखि हेर्नुहोस् यहाँ आउनुहोस् त उहाँ एउटा यसो गर्दै हुनुहुन्छ उहाँ अब अमेरिकाबाट दिक्क भएर आउनु भएको हो अब उहाँ यहीँ काम गर्नुहुन्छ भन्नुभयो कम्प्युटर मात्रै खोलेर बस्दै थिए युवा बाहिर नारा लागिरहेको थियो होइन सडकमा आन्दोलन थियो त्यो बेला तर ती युवकले पनि कम्प्युटरमा त्यस कारण उनको राष्ट्र चाहिँ नै अमेरिकामा पनि थिएन यहाँ पनि थिएन कम्प्युटरभित्र थियो क्या त्यो किसिमले हेरिराखेको थियो अनि मैले त्यो केटाहरूलाई भने उहाँ भाइ यहाँ बस्दैनन् केटा हो कहाँ उहाँ कसिएर आउनु भएको छ अमेरिका सन्धिकर केही समय होला तर उहाँ फर्किनुहुन्छ भने अनि म बाहिर गएको थिएँ एकपल्ट त आयरल्यान्डतिर गएको थिएँ फर्केर आउँदा सर उहाँ त फर्किनु भयो अमेरिका भने क्या अनि यस किसिमको एउटा मेरो नाटक अर्को विषय त्यो भन्छ त तेस्रो चाहिँ एउटा पुरानो संस्कृति नेवार संस्कृतिको विषयको छ, त्यो चाहिँ अब भनौँ तिनवटा नाटकमा काम गर्दैछु। अनि यो अरूतिर पनि कस्तो छ भनेदेखि, तर यो किन गर्छु भने मैले अघि भने पढ्नको लागि मात्रै गर्दिनँ, लेखिदियो भन्छ नानी लेख्छु कि, अहिले लेखिदियो भन्ने युवकहरू छन्। तर सुनिलले लेखन लाउँथे,
एकातिर सिर्जनामा लागेका युवा पुस्ताहरू छँदैछन्, अर्कातिर शैक्षिक अराजकतामा लागेर देशमा भार मारेर मर जगाउने युवा पुस्ताहरूको बारेमै सरले अघिको कथा लेख्नुभएको हो, र अस्ति भर्खर पनि फेरि त्यस्तै घटना दोहोरियो, कस्तो लाग्यो अघिको कथाको बारेमा मैले लेखेको यो घटनाले कस्तो पर्यो भन्ने सरलाई कस्तो लाग कस्तो अनुभूति हो?
यो बडो चाखलाग्दो कथा छ कि, त्यो अग्नि त्यो आगो लगाएका जुन केटाहरू छन् तिनीहरूलाई मैले छोट्टै ठट्टामा अग्निहोत्री नाम राखेको छु। अहिले फोन गर्दा पनि को बोल्यो भने सर म अग्निहोत्री ब्याचको हो भन्छन्। अनि त्यो बेला आगो लागिसकेपछि धेरै कारणले लगाएका थिए, धेरै फ्रस्ट्रेसनहरू
भएको थियो।
अनि त्यस पछाडि के भन्दाखेरि आगो त त्यो बेला पनि लाग्दो रहेछ, तर मेरै आगो चाहिँ किन प्रसिद्ध भयो भन्दा नाटक लेखिदिएँ भने आगो त लागिरहँदो रहेछ। मैले पछि थाहा पाउँदाखेरि त ज्यास ज्यास आगो त जहाँ पनि लागिरहँदो रहेछ। उता गोविन्दराज भट्टराई सरको यता विभागमा पनि जलेकै रहेछ, अर्को यता इकोनोमिक्स पनि जलेको रहेछ, मेरै चाहिँ आगो किन प्रसिद्ध गर्छ भने नाटक लेखेर मञ्चन गरिएछ। अनि के भयो भन्दाखेरि त्यो आगो लगाउने ब्याचका विद्यार्थीहरू मेरो नाटक त्यहाँ मञ्चन भएपछि नाटकमा आइपुगे तिनीहरू एक किसिमले चाहिँ मलाई त कस्तो भयो भनेदेखि त्यो अग्निसूत्र बुद्धको अग्निसूत्र जस्तो फर्केर तिनीहरू त एउटा बडो प्रायश्चितको भावनाले त्यहीँ आइपुगेर तिनीहरूले त्यो गुरुकुलको नाटकको सम्वर्धन गर्न धेरै ठुलो काम गरे त्यही नै अग्निहोत्रीहरूले। यो त एउटा किसिमको चक्र जस्तो भयो त्यो त। अनि त्यो बेला त्यो अग्निको कथा त्यो ढङ्गले पनि लेखेका थिएँ। अनि अर्को चाहिँ के थियो भने देशैभरि आगो लागिराखेको थियो, तपाईँको पुस्तकालय जलिराखेको थियो, गुम्बा चलेकै हो, पुराना ती हस्तलिखित महत्त्वपूर्ण ग्रन्थहरू जलिएको जलाएकै जलाइएकै हुन्। धेरै सन्दर्भहरू थियो भने त्यसमा चाहिँ इमर्जेन्सीको बेला त्यो बोल्न पाइँदैन थियो, केही लेख्यो गुरिलाहरूले मार्छन् यता सरकारले मार्छ, अनि हामीले सोद्धाखेरि मैले मध्य मार्ग नागार्जुनको मध्य मार्ग जस्तै लिएर अनि त्यसभित्र एउटा मनलाई पनि शान्ति हुने, त्यो सेवा गर्न एउटा भिक्षुनी जो जान्छ टाढा दुःख छ यस्तो छ भन्ने किसिमले त्यसलाई हालेर त्यसरी त्यो एउटा बडो महाकाव्यिक ढङ्गको जुन ठुलो मात्राको एउटा जुन ठुलो स्केलको नाटक लेखिएको हो। त्यसो भएको हुनाले अग्निहरू चलिराखेका छन्। तर के छ भने अघि तपाईँले भन्नुभयो जस्तो शिक्षामा चाहिँ एउटा अलिकति बढी के भनेदेखि शिक्षाभन्दा अरू भावनाको अलि हाबी भयो, त्यो गरेपछि राम्रो हुँदैन कि। चेतना त राम्रो कुरा हो, चेतनालाई चाहिँ शिक्षामा चाहिँ शिक्षाको आफ्नै ठाउँ छ, त्यसलाई आफ्नै ठाउँमा राखेर अनि अरू कुरामा लाग्नु राम्रो हो। धेरै ठाउँमा विद्यार्थीहरू सक्रिय हुन्छन् ला त्यो नहुने होइनन् होइन, तर त्यो शिक्षा चाहिँ ठ्याक्क ठाउँमा राखेका हुन्छन् के। मैले ब्रिटेनमा पढ्दाखेरि के देखेँ, हडताल गरेँ विद्यार्थीहरू, अब हडताल भनेपछि अब फेरि क्लासमा गएँ, त्यो ठिक्क जतिखेर क्लास छ नि त्यतिखेर नारा सारा सबै गर्ने कराउने चिच्याउने सबै क्लासमा जाने के। यो भने गरी खानेहरूको पारा अर्कै हुँदो रहेछ जस्तो लाग्यो मलाई त्यो बेला।
सही कुरा हो सर। अब म अलिकति एउटा प्रश्नमा बदल्छु है सर, समय पनि कम छ। यो डायस्पोरा अहिले चारैतिर विश्वभर छैलिएर छरिएका छन् नेपालीहरू, भारतदेखि लिएर अमेरिकासम्म, जापानदेखि लिएर अस्ट्रेलियासम्म, उहाँहरू त्यहाँ बसेर लेख्नुहुन्छ, लेखेका अनेकौँ कृतिहरू बारम्बार वर्षे पछि छापिरहेको छन्, उहाँले पछि भने पनि हुन्छ वर्षे पछि पनि एउटा लहर आएको छ, एउटा तरङ्ग आएको छ, एउटा उत्साह आएको छ। त यो उत्साहलाई रिकग्नाइज गर्ने एउटा प्रोत्साहन दिने एउटा संस्थागत गरेर लिएर जाने यहाँ वातावरण वास्तवमा बन्न सकेको छैन, बनाएका पनि छैन। सरलाई कस्तो लाग्छ यो डायस्पोराको लेखन प्रवृत्ति, यसको भोलि गएर भविष्य र यसले नेपाली समाजलाई दिने योगदानको बारेमा सरले कस्तो सोचाइराख्नु भएको छ? एउटा समालोचक
एउटा कस्तो छ, म कतारमा नेपाली लेखकहरूले यस्तै डायस्पोराको लेखकहरूले बोलाएको थिएँ दुई वर्ष अगाडिको कुरा। त्यसमा जाँदाखेरि मैले धेरै बाहिर बस्ने लेखकहरू भेटेँ, लेख्ने भाइहरू बहिनीहरू, बहिनी धेरै थिएन भाइहरू नै थिए। अनि त्यो लेखाइको चाहिँ एउटा सार र अरूतिर पनि लेखेको सारहरू हेर्दाखेरि त्यो बाहिर हुनुको पीडा त्यसभित्र छ, खुसियाली पनि छ पीडा पनि छ। अघि त मैले सोध्दै थिएँ नि, कोही कोही अमुक मानिसहरू कसरी उहाँ गएर कवि भए, किन यस्तो भयो भने तपाईँले बडा राम्रो भन्नुभएको थियो नि, बिराम हुन्छ उहाँ गएपछि सम्झिन्छ त्यतिखेर फुर्छ। त्यस कारण डायस्पोराको लेखनमा त्यो एउटा प्रमुख तत्त्व जुन अघि तपाईँले भन्नुभएको थियो, बाहिर स्थानान्तरण भएर ठाउँ छोडेर, भूमि छोडेर, समय छोडेर, परिवार परम्परा सबै छोडेर गइसकेपछि जुन भावना हुन्छ त्यसले लेखिने डायस्पोरा हो। डायस्पोरा साहित्यको विषयको त छलफल त शास्त्रीय नगरौँ, सबै साहित्य डायस्पोरा होइन, बाहिर जाने बित्तिकै डायस्पोरा लेखेको डायस्पोरा भन्दिनँ म। डायस्पोरा भनेको कोही मानिसको त्यहाँ बसाइ अनि त्यसले बनाएको संस्कृतिको एउटा चाहिँ आधार डायस्पोरा हो। जस्तै विभिन्न यो यसको यसको पट्टि नजाउँ, तर हाम्रो नेपालीमा चाहिँ बाहिर गएर लेख्ने बित्तिकै डायस्पोरा भन्ने चलन छ, त्यसलाई त्यही नाउँ चल्यो, अब त्यसलाई चलाइदिउँ। अब यसको नेपालभित्र यसको के प्रभाव छ भन्दाखेरि मैले चाहिँ के देख्छु भने, बाहिरबाट जुन डायस्पोरामा लेखिने साहित्यका संगठन त यही सबै देख्न थालेछ म त्यहाँ, केन्द्रीयका अध्यक्ष अमेरिका उपाध्यक्ष यता, किताब विमोचन यता छ, उताबाट यताबाट एक किसिमको उत्साहलेको काम भइरहेको छ यहाँ त, त्यो छुट्टै किसिमको एउटा समानान्तर किसिमले निस्किन्छ जस्तो पो देखिरहेको छ म त। अघि त्यहाँ भेटेँ कि जाने ती ती सम्पादक कवि महिला थिए नि लक्ष्मी उप्रेती, तिनीहरू अब त्यो सबै त्यो सङ्घभित्र छन्, जबकि डायस्पोरामा होइनन् उनीहरू, अन्तर्राष्ट्रिय सङ्गठनहरूमा चाहिँ त्यसो हुँदाखेरि एक किसिमको भेटघाट यस्तो हुन्थ्यो। तर एउटा कुरा के चाहिँ छ भने, विरहले लेखिने अनि अथवा अब स्थानान्तरण भएर लेखिने सबै किसिमको साहित्य स्तरीय हुँदैन, पछि गएर त्यसभित्रबाट स्तरीय साहित्य छुट्टिन थाल्छ, नभए बाढी मात्रै आइरहन्छ, अरे धेरै ठुलो बाढी भयो भनेदेखि चाहिँ पहिरो जान्छ क्या। त्यसो भएको हुनाले लेख्नु सबभन्दा राम्रो हो, किनभने एउटा एउटै आधार त्यही हो, काम गर्यो मैले कतारमा देखेँ, दिनभरि काम गरेँ, बेलुका कविता लेख्दा रहेछन् बाबेको, त्यो कविता त मुक्ति हो नि। एकजना कवि भेटेँ मैले कान्तिपुरमा लेखेँ भने, म लेख्छु अभिसार कविता तर म उज्यालोमा लेख्दिनँ भने, किन उज्यालोमा लेख्नै पाउँदिनँ, दिउँसो दिनभरि काम गर्नुपर्छ, बेलुका एउटा चाहिँ घरमा कुर्नुपर्छ, त्यो निर्माण भइरहेको बिजुली पनि छैन, जुनेलीमा कविता लेख्छु भनेर भने, त्यो जुनेली कविको विषयमा मैले कान्तिपुरमा लेखेको छु। पछि देवेन्द्र भट्टराईले पनि तिनलाई पढी तिनको विषयमा खोजेर म यता फर्केपछि उतै बसेका थिएँ, उनले लेखिदिए त्यो जुनेली कवि भन्ने नामै उनको नाम जुनेली कवि। जुनको उज्यालोमा कविता लेखेर आफ्नो पीडा बिर्सिरहेछ भने त्यो लेखन त महत्त्वपूर्ण हो नि, साह्रै महत्त्वपूर्ण लाग्यो। त्यस कारण बाहिर लेखिने साहित्य धेरै कारणले लेखिन्छ, कोही कोहीले चाहिँ कस्तो छ भन्दाखेरि बडो सहज ढङ्गले मजाले जागिर सागिर पाएर मजाले लेखेका, अङ्ग्रेजीमा पनि लेखेका छन्, नेपाली पनि लेखेका छन्, अङ्ग्रेजीमा पनि लेखेको भेटेँ, अब जस्तै सम्राट उपाध्याय जस्तो मान्छेहरू नेपालीमा लेखिएको छ, अरू भाषामा पनि छ लेखिहाल्दै भेटा छैन। त्यसै भएको हुनाले अहिलेको अवस्था चाहिँ प्रयोगकै अवस्था हो, के हुँदै जान्छ सङ्गठनको रूपमा, के हुन्छ लेखाइमा, के हुन्छ कयौँ रचनाहरू चाहिँ कस्तो छ भनेदेखि यहाँभित्र पनि त्यस्तै हो, बाढी आएपछि सबै स्तरीय हुँदैन। तर एउटा तत्त्व चाहिँ के हुन्छ भने, मेरो सर्वस्व त म अब बाहिर गएको छु, मलाई पीडा छ, म लेख्छु भने, यस्तो मेरो सर्वस्व भनेको त जे शब्द लेखेँ मेरो सर्वस्व हो नि त, मेरो धन